नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र राजनीतिक घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी प्रजातन्त्र दिवसको सार्थकता, दलहरूको प्रवृत्ति अनि नागरिकले चाहेको विकास र समृद्धिका विषयमा छलफल गर्दैछौ। 2007 साल फागुन 7 गते 104 वर्षीय जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको आज 7 दशक पुग्ने लागेको छ। तत्कालीन नेपाली काँग्रेसले लामो संघर्ष गरेर राणा शासन फाल्दै प्रजातन्त्र ल्याए पनि नागरिकले अपेक्षित विकास र समृद्धि भने अझै पाइसकेका छैनन्। 2007 सालपछि 2046 सालको प्रजातन्त्रको पुनर्स्थापना भए पनि दलहरूको मनोमानी प्रवृत्तिका कारण नागरिकले सोचेको जस्तो विकास, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रदेखि अहिले संघीय सरकारबाट पनि पाउने अपेक्षा कमै गरेका छन्। यसै विषयमा छलफल गर्न आज मसँग हुनुहुन्छ राजनीतिक विश्लेषक दीपक गजुरेल।
यहाँलाई बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद।
पहिले त 2007 साल फागुन 7 गतेको प्रजातन्त्र दिवस जुन आएको दिन थियो र आज 2074 साल फागुन 7 गतेको प्रजातन्त्र दिवस, यी बीचको भिन्नता तपाईँले कसरी हेरिरहनु भएको छ?
यस्तो छ, यो प्रजातन्त्र दिवस भनेर हामीले मनाउँछौ तर हामी कहाँ प्रजातान्त्रिक चरित्र छैन। ऊ बेला पनि थिएन, अहिले पनि छैन। जस्तै 2007 सालमा नेपालमा राणा शासन समाप्त भएर प्रजातान्त्रिक प्रणाली आयो, त्यसको पृष्ठभूमि हेर्ने हो भने के देखिन्छ भने भारतले ल्याइदिया थियो त्यो बेला। त्यतिखेरै त धेरै मान्छेलाई थाहा भएन, पछि कतिपय त्यति त्यो बेला 7 सालको परिवर्तनमा सहभागी भएका नेताहरूले, जिम्मेवार मान्छेहरूले र भारतीय नेताहरूले पनि पछि खुलासा गर्दै गए, भन्दै गए र अहिले प्रमाणित के भयो भने भारतले राणा शासकहरूलाई झुकाएर नेपाली काँग्रेसको नेतृत्वमा नेपालमा सत्ता परिवर्तन गराएको थियो त्यो बेला र राजा त्रिभुवनलाई दिल्ली लगिदिया थियो त्यो बेला, राणाहरूबाट उम्काएर र उहाँ बसेर ब्ल्याकमेल गरेर नेपालमा राजा त्रिभुवनलाई फेरि स्थापित गराइदिया थियो र काँग्रेस अथवा भनौँ राजनीतिक दलहरूलाई सत्ता सुम्पिदिया थियो। अहिले 74 सालमा हामी प्रजातन्त्र दिवस मनाउँछौ, यसमा एउटा विडम्बना चाहिँ के देख्छु भने सायद संसारका कुनै पनि देशमा छैन मेरो जानकारीमा भएसम्म, प्रजातन्त्र दिवस एक दिन मनाउँछौ हामी वर्षमा र लोकतन्त्र दिवस भनेर अर्को दिन मनाउँछौ, अनि अर्को एउटा छ गणतन्त्र दिवस भन्ने, तीनटा दिवस मनाउँछौ हामी एकै खालको चीज। जस्तै भारतले एउटा स्वतन्त्रता दिवस मनाउँछ, एउटा गणतन्त्र दिवस मनाउँछ, त्यो फरक चीज हो। ऊ अर्काको दास भएर बस्नु पर्या थियो 1000 वर्ष 100 वर्ष भने त्यसबाट मुक्त भएको अवसरलाई उनीहरू स्वतन्त्रता दिवस भन्छन् र गणतन्त्र स्थापना भएकोलाई गणतन्त्र दिवस। हाम्रो के तर्क हो मैले आजसम्म बुझ्या छैन, संसारमा हुँदैन यस्तो। प्रजातन्त्र भन्या छ एउटा फागुन 7 गते अनि उता कति जेठ 11 गते हो क्यारे वैशाख 11 गते फेरि लोकतन्त्र दिवस भन्छन्, जेठ 15 गणतन्त्र दिवस भन्छन्, यो के हो बुझाइ छैन। त्यही क्रममा यो 7 सालको फागुन 7 गतेको जुन एउटा दिन दिवस मनाउने गरेका छौँ हामीले उही बेलादेखि, त्यसलाई चाहिँ छोड्या छैनन्। किन छोड्या छैनन् बुझ्या छैन। यदि यो राख्ने हो भने त्यो लोकतन्त्र भनेर किन माने हो? यो इलजिकल भन्छ कि अङ्ग्रेजीमा,
यो दलहरूका आफ्ना एजेन्डा स्थापितका दिन भनेर पनि भलै सहमति अनुसार त्यो मानिएको होला। यसमा खैर पछि हामीलाई नागरिकको जीवन स्तरको कुरा गरौँ न, 2007 साल र 2074 साल झन्डै 7 दशक यो अवधिमा, यो 7 दशक 70 वर्षको अवधिमा नेपाली नागरिकले स्वतन्त्रताको सबैभन्दा ठूलो एजेन्डा थियो त्यो प्राप्त हुँदै आएको छ। तर वास्तविकता स्वतन्त्रता मात्र ठूलो कुरा थियो कि घाँस बाँस र कपासको आवश्यकता पनि?
यस्तो छ, हेर्नुहोस्, त्यो चाहिँ के छ भने तपाईँ पेटभरि खाएर बस्नुहुन्छ र अनुशासनमा बस्ने जीवन रुचाउनुहुन्छ कि अनुशासन मलाई चाहिएन मन परि गर्छु बरु खानै नपाएर भोकै बस्नु परोस्? छनौट तपाईँको यो भनेको कुनै पनि देशको नागरिकलाई को अगाडि छनौट हो त्यो कि अनुशासनमा नबसिकन विकास हुँदैन, विकास नभई मानिसको घाँस बाँस कपास अथवा भनौँ आधारभूत आवश्यकता पनि पूरा हुँदैन। हामीले के गर्यौं भने 2007 सालदेखि आजसम्म बीचमा अलिकति पञ्चायतकालमा केही अनुशासित थियो, राज्य प्रणाली र नागरिकहरू पनि व्यवस्थित रूपमा चल्या थिए, विकासका पूर्वाधार केही बनेका थिए भने हामीले के गर्यौं भने नागरिकको अधिकारको नाममा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र यस्ताको नाममा हामीले के गर्यौं भने बेसरी चिच्याउन पाउनुपर्छ, मैले बाटोमा लट्ठी घुमाउँदै हिँड्न पाउनुपर्छ, अर्का टाउकोमा लागे लागोस्, होइन? वास्तवमा प्रजातन्त्र भनेको चाहिँ के हो भने मलाई बाटामा लट्ठी घुमाउँदै हिँड्ने अधिकार यदि छ भने अर्काको टाउकोमा लाग्नु हुँदैन, त्यो कर्तव्य मैले पूरा गर्नुपर्छ। हामी त्यो गरिरहेका छैनौँ र राजनीतिक दललाई मात्रै मैले दोष दिन्न, राजनीतिक दल त हामी मध्येबाट गएका नेताहरूले बनाएको दल त हो नि, तर हामी के गर्छौँ भने त्यो दलले मलाई खाना दिन्छ कि दिँदैन आफ्नो स्वार्थमा प्रत्येक नागरिक हिँडेका छौँ, सबै नागरिक कुनै न कुनै रूपमा स्वार्थी छन्, बेइमानी गर्नलाई मौका पर्यो कि सबैले गरिरहेछ, प्रमाणित छ प्रत्येक पेसा वर्ग क्षेत्र सबै क्षेत्रका मानिसहरूले, त हाम्रो चरित्र त्यस्तो भएर गयो, हामी शक्तिको पछि पछि कुद्ने, जसले मलाई व्यक्तिगत रूपमा अथवा मेरो नजिकको मान्छेलाई खाना दिन्छ त्यसको पछि पछि कुद्ने चरित्र हामीले यो 7 दशकमा त्यो विकास गर्यौं, सायद हाम्रो संस्कृति नै त्यस्तै हो कि 100 वर्षको इतिहास त्यस्तो हो कि थाहा छैन, त्यही कारणले गर्दा हाम्रो आधारभूत आवश्यकता पूरा गर्ने त कुरै छोडिदिउँ, देश झन्झन बिग्रदो अवस्थामा गएको छ, नागरिक कठिन स्थितिमा छ, नेपालमा खाना नपाएर रोजगारी नपाएर विदेश गएका छौँ भन्छन्, त्यसमा फेरि म चाहिँ अलिकति सहमत छैन, नेपालमा रोजगारी छैन त्यसैले विदेशमा गएर काम गरेका छौँ भनेका छौँ, यो चाहिँ भ्रम छर्ने मात्रै उपाय हो भन्छु, मेरो आफ्नै तर्क छ त्यसमा, अहिले त्यता नजाउँ, त प्रजातन्त्रको नाममा हामीले 7 दशकमा यो देशमा जे जे अभ्यासहरू गर्यौं यो वास्तवमा प्रजातान्त्रिक चरित्र कहिले पनि थिएन, म प्रमाणित गरिदिन्छु तपाईँलाई इतिहासका घटना र जानकारीहरू दोहोऱ्याएर।
त्योभन्दा पहिला यो प्रजातन्त्र ल्याउनका पछाडि पनि धेरै नेपालीको बलिदान छ, खास गरी त्यति बेलाको प्रजातान्त्रिक दल नेपाली कंग्रेसको अग्रणी भूमिका मानिन्छ, राणा शासनको कुर शासनबाट हामी निकै पीड़ित भइसकेको अवस्थामा त्यो बेलाको साहसलाई अहिले पनि धेरैले सलाम ठोक्छन्। अलिकति त्यो पृष्ठभूमि कुरा गरौं न, राणादरबाट त्यो शासन मुक्त गर्न र जनताकै हातमा ल्याउन नेपाली नागरिकले भनौँ भलैपछि नेता भए उहाँहरूको भूमिकालाई त अहिले पनि अनुसरण गर्नुपर्ने त बाध्यता पनि छ नि हामीलाई, किनकि प्रजातन्त्रको पहिलो बिन्दु नै त्यही 2007 साल फागुन 7 गतेको दिन थियो।
त्यहाँ दुईटा कुरो भयो, तपाईँले भन्नुभएको कुरामा दुईटा पार्ट बनाउनु, दुईटा भाग लगाएर हेर्नु पर्ला भन्ने लाग्छ मलाई। एउटा त नेपालमा राणा शासनलाई अन्त्य गरेर प्रजातान्त्रिक प्रणाली, नेपाली नागरिकले आफ्नो शासन आफै गर्ने प्रणाली ल्याउने नेतृत्व नेपाली कांग्रेसले त्यतिखेर गर्यो, एउटा पाटो त्यो भयो, त्यसमा असहमति छैन मेरो, त्यसमा अलिकति असहमति कहाँनिर छ भने असहमति त नभनौं गलत भएको थियो भन्ने मलाई के लाग्छ भने आफ्नो बलबुतामा प्रजातन्त्र ल्याइएको थिएन, भारतले ल्याइदिएको थियो 7 सालमा पनि, हुन त 46 सालमा पनि उसैले ल्याइदिया थियो, अस्ति 52 सालमा बन्दुक पनि उसैले चलाइदिया थियो, प्रमाणित कुराहरू हुन् यिनीहरू, 62-63मा भारतले आन्दोलन गराइदिया थियो, त्यो बेलादेखि शुरू भएको स्थिति, त्यसैले त्यहाँ अलिकति असहमति छ मेरो, त्यहाँ गलत भएको थियो त्यसैले सायद दुःख पाएछौँ, एउटा पाटो त्यो भयो। अर्को पाटो, प्रजातन्त्र ल्याइदिएर मात्र हुन्न, नागरिक तिम्रो शासन तिमी आफै गर भनेर मात्र हुन्न, त्यो शासन गर्ने अथवा शासन गर्ने प्रवृत्ति नियत सही हुनुपर्थ्यो, त्यो नियत सही छैन, थिएन, अहिले पनि छैन, त्यसैले भोलि पनि आशा गम छ। उदाहरणको लागि 7 सालमा जब नेपालमा नागरिकको सरकार बन्न थाल्यो, राणाहरू हटे, त्यसपछि हेर्नुहोस् कानूनको पालना गरेनन्, कतिसम्म गरेका छन् भने लोकसेवा आयोगलाई निलम्बन गरेर आफ्ना मान्छे नियुक्ति गरे, ऊ बेला पनि छ हेर्नुहोस्, तपाईँ आजभन्दा 60-65 वर्षको इतिहास पल्टाएर हेर्नुहोस् भेट्नुहुन्छ, त्यही बेलादेखि कानून र संविधान उल्लङ्घन गरेका छन्। 15 सालमा पहिलो आम निर्वाचन भयो नेपालको इतिहासमा, त्यतिखेर संविधानको शब्दमा मनपरी व्याख्या गरेर चुनावमा हारेको मान्छेलाई सभामुख बनाइएको थियो, किनभने संविधानमा प्रतिनिधि सभाका सदस्यहरूले एकजना सभामुख निर्वाचित गर्नेछन् भनेर लेखेको थियो, आफू मध्येबाट निर्वाचित गर्नेछन् भनेर लेखिएको थिएन, त्यसैले जो पनि लग्न पाइन्छ भनेर त्यतिखेर बहुमत ल्याएको दलले गरेको थियो। मैले यो उदाहरण किन दिएको भने हामीले जनताको शासन भन्ने बित्तिकै कानूनको शासन हुनुपर्छ, कानूनको शासन भन्ने बित्तिकै एउटा संविधान बन्नुपर्छ, त्यो संविधान कसरी बन्ने भन्ने प्रक्रिया आफ्नो ठाउँमा छ, संसारका विभिन्न देशमा थरी थरी तरिकाले बनेका छन्, त्यो बनिसकेपछि त्यसको अक्षर र आशय अनुसार त्यसलाई कडाईका साथ त्यसलाई पालना गर्नुपर्छ सबैले, हामी कहाँ प्रजातन्त्र भनेर आफूलाई भन्नेहरू लोकतन्त्र भन्नेहरूले कहिले पनि पालना गरेका छैनन्। त्यो सात सालदेखि आजसम्म जारी छ। मैले तपाईँलाई 15 सालको चुनावको पछि भएको सभामुखको निर्वाचनको कुरा गरे, उही बेलादेखि संविधान तोडमोड गर्नेहरू यिनीहरू हुन्, यिनै राजनीतिक दल, त्यही कुरा आजसम्म जारी छ।
किन यसका पछाडि कारण चाहिँ तपाईँ के देख्नुहुन्छ? असरंश कानून पालना नहुनु, नागरिकले भनेको कुरा पूरा नहुनु, दलहरूको नियति हो कि अरूले थोपारी दिएको कुरा?
दुईटा कुरा छ त्यसमा। एउटा हाम्रो नियत, हामी नेपाली दलका र नेताको मात्रै कुरा गरे होइन, हामी सम्पूर्ण नागरिकको, हामी तपाईँ एउटा नेताको घरमा बिहानदेखि बेलुकासम्म 500 मान्छे भेट्न जान्छन् अरे, मिडियामा आउँछ, तपाईँहरूले लेख्नुहुन्छ भन्नुहुन्छ, त्यो 500 मान्छे त्यो नेताको घरमा दिनभरि चाकरी गर्न किन जान्छ? भनेको व्यक्तिगत फाइदा लिन जान्छ नि। अनि त्यो नेतालाई त्यो कार्यकर्ता चाहिन्छ, त्यो जनता चाहिन्छ, किनभने ढुङ्गा हान्नु पर्यो भने पनि सिटी बजाउने उनीहरूलाई बोलाउनु पर्यो, भोट पनि तिनीहरूको चाहियो, वरिपरि मान्छे राख्यो, ऊ ठुलो मान्छे, भने हामी दोषी छौँ होइन, तिनीहरूलाई ठाउँमा पुर्याउने अनि त्यसबाट आफू खाने। त्यसले गर्दाखेरि एउटा प्रवृत्ति, तिनै मध्येका नेता हुन् एउटा प्रवृत्ति, उनीहरू पनि स्वार्थमा हेर्छन्। किन स्वार्थमा हेर्छन्? प्रमाण हेर्नुहोस्, गएको 30-40 वर्षले कहिले पनि कुनै आय आर्जन नगरेका नेताहरू छन् जो अरबपति भएको छन् अहिले। हिजो अस्ति तपाईँको दुई छाक खान नपाउने परिवारका मानिसहरू हामी सबैले चिन्छौँ होइन, अर्काको घरमा नोकरी, तपाईँको घरेलु नोकर भएर काम गरेका मान्छे आज अरबपति छ, त्यो सम्पत्ति कहाँबाट आयो? कुनै आय आर्जनको काम गरेको कहीँ देखिएको छैन। भनेको त्यो आकर्षणको कुरा छ, आफू खाने प्रवृत्ति, एउटा नेतामा होस्, जनतामा होस्, कुनै पेसागत मानिसमा होस्, सबैमा त्यो प्रवृत्ति हामी कहाँ छ, एउटा। त्यसले गर्दाखेरि प्रजातन्त्र र कानून उल्लङ्घन गरेर हुन्छ जसरी हुन्छ मनपरी गर्ने, एउटा प्रवृत्ति त्यो भयो। दोस्रो प्रवृत्ति, राणा शासनको अन्त्य भएपछि, अथवा भनौँ भारत भन्ने देश एउटा नयाँ जुन जन्म्यो 1947 ईस्वी सम्बतमा, त्यसपछिदेखि आजसम्म लगातार नेपालमा जति पनि राजनीतिक परिवर्तन भएको छ सबै भारतले गराइदिएको छ। अगाडि तपाईँको शिखण्डी भन्छ नि, शिखण्डी जस्तो नेपाली नेता कार्यकर्ता अथवा भनौँ दललाई राख्ने अगाडि देखाउन, तर सबै भारतले गराइदिएको छ, प्रमाणित कुरा हो यो। त अर्काले चलाइदिएर सत्तामा पुर्याइदिएकोलाई के गर्छ त? होइन, बोकेको कुकुरले मृग मार्दैन भन्ने हाम्रो पुर्खाले बनाएको उखान अनुसारको लागु भएको, उसले सत्तामा पुर्याइदिएपछि उसको स्वार्थ के छ त्यो गर्ने हो। नेपालीको स्वार्थ भारतले हेर्दैन, ऊ भारतले आफ्नो स्वार्थ हेर्छ। नेपालमा भारतको स्वार्थहरू विभिन्न खालका होलान्, त्यो स्वार्थ पूरा गराउन उसले खोज्छ। इभन भारतको एउटा व्यापारिक कम्पनीले नेपालमा सामान बेच्ने वा त्यहाँको ठेकेदारले नेपालमा ठेक्का पाउनुपर्छ भने जस्ता स्वार्थ समेत हाम्रा नेताहरू उसलाई उसले भनेको मान्न बाध्य छन्। किनभने उसले सत्तामा पुर्याइदिया हो नि त, 7 सालमा पनि त्यही भएको हो, प्रमाणित छ। त्यो सत्तामा जो गए तिनैले लेखिसकेका छन् किताबहरू, त्यतिखेरका बीपीको किताब पल्टाएर हेर्नुहोस्, अरूका हेर्नुहोस्, इतिहास हेर्नुहोस्, दस्तावेजहरू प्रमाणित छन्, गोप्य दस्तावेजहरू पनि कतिपय बाहिर आइसकेका छन्। तपाईँको मातृका कोइरालाले लेखेको किताब हेर्नुहोस्, थुप्रै दस्तावेजहरू छन्। 7 सालमा भारतले बोकेर यिनीहरूलाई सत्तामा पुर्याइदियो, राणालाई फालेर होइन, अगाडि त्रिभुवनलाई एकछिन राखिदियो। त्यसपछि पछि 47 सालमा फेरि 46 सालमा जुन परिवर्तन गर्यो त्यही गर्यो, अस्ति 62-63मा त्यही माओवादी आन्दोलन जनयुद्ध के भन्नु सबै भारतले गराएको थियो, प्रमाणित भइसकेका छ। त जब मैले अर्काको आदेशमा उसको स्वार्थ अनुसार काम गर्छु र उसले दिएको खाएर उसको साधन स्रोत प्रयोग गरेर म आफ्नो देशको सत्तामा पुग्छु भने म त लाचार हुन्छु नि त, मेरो नाकमा नथियो अर्का लाछ नि त, किनभने के पैसा दिया छ, किनै कुनै स्वार्थ पूरा गरिदिया छ, केही त गरिदिया छ नि उसले, त्यसै त गर्दैन नि हामीलाई उसले, उसले आफ्नो स्वार्थ कहीँ न कहीँ देखेको हुन्छ, कहीँ न कहीँ स्वार्थ पूरा गरे, यसलाई मैले त्यहाँ पुर्याउनु पाएँ सत्तामा भने मेरो यो स्वार्थ पूरा हुन्छ भनेर उसले गरिदिइरहेछ। त्यस कारणले उसले हाम्रो देशमा नेपाल राष्ट्रको र नेपाली नागरिकको हित हुने काम नेपालका नेताहरूबाट गर्नै दिँदैन, उसले आफ्नो स्वार्थ मात्रै हेर्छ। यिनीहरू बाध्य छन् किनभने नाकमा नत्थी लगाएको छ उसले, किनभने त्यो नत्थी हामीले आफैले लगाइदिएको हो आफूलाई, ल मलाई नत्थी लगाइदेऊ तिम्रो आदेशमा म हिँड्छु भनेर गरे हुन्। त्यसले गर्दाखेरि प्रजातन्त्र देखाउने भाषण गर्ने कुरा मात्रै भएको छ। र नागरिकको विकासको कुरा गर्नुहुन्छ भने हेर्नुहोस्, म त बेला बेलामा पढ्छु, म अर्थशास्त्रको विद्यार्थी होइन, पढ्छु, मान्छेले लेखेको, विशेषज्ञहरूले लेखेको पढ्छु। गएको 20-25 वर्षमा नेपालमा 3,000 भन्दा बढी उद्योग, काल कारखाना साना ठूला गरेर बन्द भए अरे, चलाउन नसकेर, घाटा भएर, के भएर, विभिन्न कारणले बेचेर 3,000 भन्दा बढी उद्योग धन्दाहरू बन्द भए, भनेको त्यसको असर अर्थतन्त्रमा के पर्यो, रोजगारीमा के पर्यो, त्यसको त ठूलो असर पर्ला, अर्थशास्त्रीले व्याख्या गर्लान् त्यो विषय। त यतातिर तपाईँको दलहरू चाहिँ कैयौं छ खुले अरे, ती सब फेरि करोडपति भएको छन् नेताहरू, सबैले हामीले देखाएका छौँ सड़कमा। मसँग विश्वविद्यालय र कलेजमा पढ्ने मान्छे जो त्यतिखेर 10 रुपियाँमा पाइने चप्पल किन्न सक्दैनथ्यो। किर्तिपुरमा एमए पढ्दाखेरि 1 रुपियाँ 50 पैसामा एक छाक भात खान पाइँदैनथ्यो, त्यो तिर्न सक्दैनथ्यो म जस्ताले तिर्दिन्थेँ। कहिलेकाहीँ सधैँ त मेरो पनि क्षमता थिएन, कहिलेकाहीँ मैले तिर्दिन्थेँ, कहिले अर्काले तिर्दिन्थ्यो। त्यो मान्छे आज 2 करोडको मोटर चढेर कालो सिसामा हिँड्छ, कमाएको के पनि देखिन्न। भएको के त भन्दा एउटा नियत, आफू मात्रै देश जनता जहाँबाट हुन्छ लुट्ने चुड्ने खाने एउटा स्वार्थ थियो, त्यस कारणले राजनीति गरेका छन्। राजनीति बडो राम्रो व्यवसाय उद्योग भएको छ एउटा। अर्को विदेशीको निर्देशनमा विदेशीले बोकेर यिनीहरूलाई सत्तामा पुर्याएको छ सधैँ। र ख्याल गर्नुहोस्, उसले तपाईँलाई बोकेर माथि पुर्याउँछ भने उसले आफ्नो स्वार्थ पूरा गर्छ नि, हामीलाई त दिँदैन नि हाम्रो स्वार्थ हेर्न एउटा। र ख्याल गर्नुहोस्, राणा शासन भारतले फाल्यो उसको स्वार्थ अनुसार काम नगरेको कारणले। त्यो उसको स्वार्थ के थियो, त्यहाँ कहाँनिर कन्फ्लिक्ट भएको थियो राणा शासन र भारतको नेहरू बीच, त्यो डिटेलमा अहिले नजानुस्, त्यसको इतिहास दस्तावेजहरू प्रमाणित कुराहरू छन्। उसलाई चित्त बुझेन, उसको स्वार्थ पूरा भएन, फालिदियो राणा शासन, नेपालका नेताहरूलाई उचालेर प्रजातन्त्र ल्याइदियो। होइन, राजा त्रिभुवन पनि त्यसकै पछि लागे। होइन, म चाहिँ अहिले राजनीति शास्त्रको विद्यार्थीको हिसाबले त्रिभुवनले गलत कामहरू गरे भन्छु अहिले पनि। होइन, त्यसपछि राजा महेन्द्र भए, त्रिभुवन मरेपछि महेन्द्रले केही समय चलाए, त्यसको आफ्नो इतिहास छ। तपाईँको भारत चीन युद्धदेखि हरेक कुरा लगेर जोड्नुपर्छ, त्यतापट्टि अहिले नजाउँ, त्यो अर्को लामो पाटो छ। राजा महेन्द्रले अलिकति चलाए, महेन्द्र बाँचुन्जेल चलाउन सकेन, भारतले मनपरी गर्न सकेन। यद्यपि भारतको हित विपरीत नेपालले कहिले काम गरेन, गर्नु हुँदैन पनि, कुनै राष्ट्रको विरूद्ध हामीले किन कसैलाई गर्न पनि नदिनु हुँदैन, हामीले पनि गर्नु हुँदैन। त उनले टिकाए, त्यो कसरी राणा के अरे पञ्चायतकाल टिकेको थियो त्यति लामो अवधि, त्यो आफैमा ठूलो कुरा छ। राजा महेन्द्र वा वीरेन्द्र बाठा भएर होइन, धेरै कुराहरू छन् त्यहाँ, अन्तर्राष्ट्रिय शक्ति समीकरणका कुरा छन्, चीन छ, अनेक थोक छ, त्यतापट्टि अहिले नजाउँ। त्यसपछि राणा तपाईँको पञ्चायतकाल फाल्नु पर्यो, भारतलाई फेरि चित्त बुझेन, त्यतिखेर पनि प्रमाणित कुराहरू छन्। नेपालले बाहिरबाट हतियार किन्न खोज्दाखेरि, त्यसपछि नेपालले केही स्वतन्त्र नीति लिन खोज्दा, व्यापार र उद्योगमा केही नयाँ नीतिहरू लिन खोज्दाखेरि भारतलाई मन परेन, तिमीलाई फालिदिन्छु भनौँ, भाषणै गरेका छन् आएर नेपालमा। आएर भारतका पूर्व प्रधानमन्त्री जस्ता मान्छे आएर नेपालमा टुँडी खेलमा भाषण गरेर राजालाई गाली गरेका छन्, र हाम्रा नेताहरू र हामी नेपाली जनता कार्यकर्ताको रूपमा थपडी बजाएका छौं। विदेशीले आएर मेरो आँगनमा मलाई गाली गर्छ र म थपडी बजाउँछु भने निश्चित छ मैले देशलाई राम्रो गर्दिन।
यसका पछाडि नेताहरूको जुन यो चरित्र कुरा गर्नुभयो तपाईँले, चरित्र नागरिक मुखी नहुनुका पछाडि सबै थोपरिदिएको कुरा मात्र हो कि हाम्रा नेताहरूमा त्यो क्षमता र सिद्धान्त नै नभएको, हुन त बीपीको सिद्धान्त भनिन्छ, मदन भण्डारीको सिद्धान्त भनिन्छ, किन किन फेल खाइरहेका छन्?
त्यो त यस्तो, जब म अर्काले बोकेको ठाउँमा हिँड्छु, ऊ अर्काको स्वार्थमा काम गर्छु भने निश्चित रूपमा मसँग केही पनि छैन, मेरो क्षमतै छैन भन्ने प्रमाणित हो। क्षमता भए त आफै गरिहाल्थे नि, नसकेकोले अर्काको काँधमा चढ्यो होइन, अर्काको काँधमा चढ्ने, अर्काको पैसाले बाँच्ने, अर्काको दिएको पैसाले मोटर चढ्ने, अर्काले दिएको बन्दुक यहाँ पड्काउने, मेरो क्षमता भए म आफू गर्थेँ नि त, नसकेको हुनाले विदेशीमा चढेको एउटा कुरा। अब बाँकी तपाईँले सिद्धान्तको कुरा गर्नुभयो, कहाँ छ सिद्धान्त? के पनि छैन। जसले सिद्धान्तको कुरा गर्छ त्यो सिद्धान्त यदि पालना गर्ने हो भने, सिद्धान्त अनुसार चल्ने कुनै पनि राजनीतिक दल यदि हुन्थ्यो भने तिनीहरूले संविधान उल्लङ्घन गर्दैन थियो नि, अहिले भइसकेन र। अस्ति भर्खर एकजना व्यक्तिलाई एउटा पदमा लानलाई संविधान संशोधन गरे होइन हामीले? हिजो अस्ति प्रधानमन्त्रीको नियुक्तिको प्रक्रियामा गलत कामहरू भएको छैन? एकै दिनमा 1 घण्टासम्म त देशमा 2 प्रधानमन्त्री थिए भनेर आइरहेछ त। भने एउटा सानो सानो कुरो हामी पालना गर्दैनौँ भनेको हामी कहाँ क्षमता छैन, क्षमता पनि छैन, सिद्धान्त पनि छैन। प्रजातन्त्र भन्ने बित्तिकै कानूनको सर्वोच्चता हुनुपर्ने, कानूनको सर्वोच्चता छैन, उहाँहरू पालना गर्नुहुन्न। तर ख्याल गर्नुहोस्, नेपालमा कानूनको सर्वोच्चता कुनै बेला थियो, जस्तै राणा शासनमा केही थियो, म स्वीकार गर्छु कतिपय गलत थियो, ठिक छ, ऊ बेला अनुशासित समाज थियो, इतिहास पढ्दा देखिन्छ, मनपरी कसैलाई पनि गर्न दिँदैनथे, उनीहरू पनि आफ्नो स्वार्थमा काम गर्थे, तर निश्चित हदसम्म अनुशासन थियो राणाकालमा, राम्रो थियो, मैले भनिरहेको होइन, केही कुराहरू राम्रा थिए, केही कुरा नराम्रो थियो, मनपरी बोल्न र मनपरी गर्न दिँदैनथे शासन विरूद्ध। पञ्चायतकालमा नराम्रो भएको थिएन, तपाईँ त्यतिखेरको इन्फ्रास्ट्रक्चरको विकासको कुरा गर्नुहोस्। आज हामी ठूला कुरा गर्छौँ र कहाँबाट कहाँ बाटो ल्याउने, चीनबाट रेल ल्याउने र के गर्ने, पूर्वाधार कसले बनाइदिएको थियो? तिनै राजाले बनाइदिएको थिए, तिनै राजाको शासन प्रणाली भारतलाई मन परेन, फेरि नेपाली नेतालाई बोकेर तिनै क्षमताहीन मान्छे, सिद्धान्तहीन भन्छु म चाहिँ, होइन, यदि सिद्धान्तहीन होइन भने भारतमा तालिम लिने, भारत ले बन्दुक दिने अनि नेपालमा आएर बम पड्काएर गोली हालेर मान्छे मार्ने, सात सालमा पनि त्यही गरियो, अहिले पनि त्यही गरियो, प्रमाणित कुरा छ भनेको त्यो सिद्धान्त होइन। विदेशीको स्वार्थको लागि केही मानिसहरूको झुण्डले शुरू गरेका हुन् र प्रजातन्त्रको नाममा बेचेर खाछन्। त्यसैले अहिलेको सात सालको, तपाईँको सात सालदेखि शुरू भएको फागुन सात गतेको प्रजातन्त्र दिवस भन्नुहोस्, लोकतन्त्र दिवस यिनीहरूको वैशाखको भन्नुहोस्, गणतन्त्र दिवस भन्नुहोस्, यो सबै भाषण गरेर जथाभावी गरेर आफू लास राष्ट्रलाई लुच्ने माध्यम मात्रै हो।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी प्रजातन्त्र दिवसको सार्थकता, दलहरूको प्रवृत्ति अनि नागरिकले चाहेको विकास र समृद्धिका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ राजनैतिक विश्लेषक दीपक गजुरेल, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी प्रजातन्त्र दिवसको सार्थकता, दलहरूको प्रवृत्ति अनि नागरिकले चाहेको विकास र समृद्धिका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले प्रजातन्त्र दिवसको सार्थकता र दलहरूको मनोमानी विषयमा छलफल गर्यौं। अब हामी दलहरूबीच बढ्दै गएको व्यक्तिगत स्वार्थ र नागरिकले आश गरेको विकास र समृद्धि अनि त्यो पूरा हुने सम्भावनाका विषयमा छलफल गर्दैछौं। छलफलमा हुनुहुन्छ राजनीतिक विश्लेषक दीपक गजुरेल।
अब दोस्रो चरणमा मेरो एउटै प्रश्न, सबैले भन्छन् व्यवस्था बदलियो तर अवस्था बदलिएन, धेरैले भन्छन्, अहिले पनि आम नेपालीको मुखमा झुन्डिने शब्द हो यो। व्यवस्था बदलियो अवस्था बदलिएन भन्नुका पछाडि नागरिकले पाएको दुःख पनि बोल्छ। यो व्यवस्था बदलिनु अवस्था नबदलिनुका पछाडि नेताहरूले किन यत्रो कुठाराघात गरिरहेका छन् त नागरिकमाथि?
त्यो सुविधा छ उनीहरूलाई। तपाईँको व्यवस्था बदलिएको भनेको के हो भने सत्तामा एउटा मान्छे थियो, त्यसले खाइरहेको थियो, तैँले मात्रै खाने म पनि त खान्छु नि भनेर अर्को गएको हो सत्तामा। मैले अघि भने राणालाई फालेर जनताका छोरा शासक बने सात सालमा, राजाको शक्ति खोसेर 46 सालपछि जनताका छोरा आफ्नो स्वेच्छाले सत्तामा पुगे, त्यतिले पनि पुगेन, माओवादीले बन्दुक चलाएर गणतन्त्र ल्याउँछु भनेर हिँड्यो, माओवादीको एजेन्डा सफल भयो देशमा। यद्यपि उसले क्रान्ति गरेर देश कब्जा गर्न सकेन अथवा गरेन, आफ्नो ठाउँमा छ, तर उसको एजेन्डा सफल भयो। संघीयता उसैले ल्यायो थियो, त एजेन्डा ल्याएको थियो, गणतन्त्र ल्याएको थियो, त्यो लिएर आयो। उद्देश्य के थियो त भन्दा राजाको शासनमा वा पञ्चायतकालमा वा राणामा देशमा त्यो बेलाको सन्दर्भ अनुसारको जे हुनुपर्ने थियो केही भएको थियो, त्यसलाई समेत बिगारियो। अहिले भएको के थियो त भन्दा तिमी मात्रै खाने म पनि त खानु पर्यो नि, देशलाई लुछेर खाने त अधिकार मेरो पनि हो नि भन्ने नियत लिएर सत्तामा पुग्यो। त्यसकारणले भएन, र त्यो भएको कारण चाहिँ के हो भने मेरो क्षमता छैन, आफै गरेर खान सक्दिनँ, होइन, स्कुल पढ्दा फेल हुने, कलेज पढ्दा फेल हुने, अनि राजनीति गर्ने, अनि विदेशीको बुई पढेर चढेर सत्तामा पुग्ने, एक थरी पढेर विद्वान बनेर फेरि विदेशीले बोकेर फेरि सत्तामा पुर्याउने हो। यो चल खेल जुन छ नि सुरुदेखिको, जुन एउटा के दुष्चक्र भनौँ, एउटा पुस्ता त्यो बेला थियो, एउटा पुस्ता अहिले छ, बीचमा अर्को थियो, अथवा तिनै छन्, कतिपय त उही बेलाको अहिले पनि छन्, तिनैले घुमाई फिराइकन खाइरहेका छन् र देश र राष्ट्रको हित चिताउने त कहिले पनि गर्दै गरेनन्। अब तपाईँले भन्नुहोला विकास त भएको छ नि भनेर, विकास दुईटा खालको हुन्छ, एउटा अर्थशास्त्रीहरूले बढी व्याख्या गर्छन्, म त्यति जान्दिनँ, मेरो विषय होइन, विकास र प्रगति दुईटा कुरो हुन्छ। एउटा अङ्ग्रेजीमा तपाईँको डेभलपमेन्ट एन्ड ग्रोथ दुईटा कुरो हुन्छ। एउटा सानो बच्चो छ, त्यो बढ्दै गएपछि त्यो केटोको दारी जुङ्गा पलाउँछ नि, त्यसलाई ग्रोथ भन्छ, कसैले रोक्न सक्दैन, आफै हुन्छ, स्वाभाविक विकास क्रम भन्छ त्यसलाई। भने विकास गर्नु पर्यो भने, डेभलपमेन्ट गर्नु पर्यो भने राज्य र समाजले र नेतृत्वले इन्टरभिन गर्नुपर्छ, त्यहाँ उसले हस्तक्षेप गर्नुपर्छ, त्यहाँ उसले अलिकति काम गर्नुपर्छ राम्रोसँग, र एउटा नेतृत्व गरेर सही ढंगले लान सक्नुपर्छ। हामी कहाँ जति विकास भयो, जस्तै भन्नुहोस् राणा शासनमा यति किलोमिटर सड़क थियो, अहिले यति हजार किलोमिटर बनायौं भने, यिनीहरूले बनाएको होइन, त्यो अघि मैले दिएको उदाहरण सानो बच्चो बढ्दै गरेर दाढी जुङ्गा पलाए जस्तै हो, संचारमा भएको छ, प्रविधि आएको छ, अहिले एफएम रेडियो तपाईँ रेडियो बजाइरहनु भएको छ, एफएम रेडियो नेपालमा कसरी आएको थियो, विदेशीले कसरी लादेको थियो, हामी त भुक्तभोगी छौं होइन, नेपालका शासकहरूले तिमीहरूलाई थुनिदिन्छु भनेर लखेटा लखेट गरेको अवस्था, त्यो अहिलेको तपाईँहरूको पुस्ताले त पढ्ने चलनै छैन, पढेदेखि त थाहा हुन्थ्यो, हामीले भोगेका हौ त्यो बेला, नेपालमा एफएम रेडियो त्यसै आएको होइन, विदेशीले ल्याइदिया हो। अब अहिले त्यसो भन्दा पत्रकारले सुन्यो भने कुटलान भन्ने डर, तर भुक्तभोगी मध्ये म पनि हुँ एउटा होइन। मैले उदाहरण मात्रै दिएको, सड़क, संचार, टेलिफोन, तपाईँको हात हातमा स्मार्टफोन, अनि त्यसपछि अरू धेरै थोक एकदम फेसन आएको छ नि, भ्यालेन्टाइन डे, यो सबै नेपालका शासकहरूले हस्तक्षेप गरेर यो देशमा यसरी विकास गर्छु भनेर ल्याएको होइन, यो विश्व बजारको स्वाभाविक दबावको कारणले आएको हो, त्यो आफै आएको हो, यो केही गरेको यिनीहरूले के पनि गरेका छैनन्, यो बरु बिगारेका छन्। हेर्नुहोस्
यो अब्राहम लिंकनले भनेको एउटा वाक्य छ नि, जनतालाई जनताद्वारा जनताको लागि गरिने शासनलाई प्रजातन्त्र भनिन्छ भनिन्थ्यो र अहिले पनि त्यही परिभाषा रटान्छ, तर वास्तविक विकासका पाटा र पद्धतिका पाटामा विकास नहुनका पछाडि तपाईँले भनेको जस्तो विदेशीकै मात्र हात हो कि हाम्रा हरेक नागरिकको चेतना स्तर पनि वृद्धि हुन सकेन, खासमा कि त अरूकै भर पर्यो अहिले पनि हामी।
तपाईँले अब्राहम लिंकनको परिभाषाको कुरा गर्नुभयो, जनताले जनताको लागि गर्ने शासन जुन हो नि, त कसरी गर्ने त, त्यसको एउटा प्रक्रिया हुन्छ नि, त्यो उनले भनेको कुरो सही हो गलत होइन, तर त्यसको कार्यान्वयन पक्ष हेर्नुभयो भने के हुन्छ त भन्दा, संविधान हुनु पर्यो एउटा राष्ट्रमा, कानून हुनु पर्यो, त्यसको निर्माण गर्ने आफ्नो आफ्नो प्रक्रिया हुन्छ र त्यसलाई सबैले पालना गर्नु पर्यो, कानूनको शासन जनताको शासन हो भन्दैमा नेपालका अहिले 3 करोड़ जनताले जसलाई जे मन लाग्यो त्यो गर्नु होइन, त्यो भनेको जनताका प्रतिनिधिले सत्तामा गएर शासन चलाउने र त्यो शासन चलाउने र शासित सबैले अनिवार्य पालना गर्नुपर्ने अक्षर र आशय सहितको पालना गर्नुपर्ने कानूनहरू, त्यो कानूनको निर्माण कसरी हुन्छ हेर्नुहोस्, तपाईँलाई एउटा दुईटा उदाहरण दिन्छु। अमेरिकाको संविधान केही सामन्त उबेलाका ठूला बड़ा धनी मानिसहरूको समूहले बनाएको संविधान हो, जनताले बनाएको होइन, आजसम्म चल्या छ 250 वर्ष हुन आँट्यो र अत्यन्त सफल मानिन्छ। जापान विश्वको उत्कृष्ट देश विकासको हिसाबले बहुत सभ्य, सबैलाई थाहा छ, जापानको संविधान जापानीले बनाएका होइनन्, त्यहाँको जनताको त कुरै छोडिदिनुहोस्, त्यहाँको राजाले बनाएको पनि होइन, दोस्रो विश्वयुद्धमा हारेको जापानलाई अमेरिकाको एउटा सैनिक जेनरलले लेखिदिया संविधान हो, त्यो आजसम्म पालना गरिरहेछ र त्यो संविधान अन्तर्गत जापान कहाँ पुग्यो विकासमा। उदाहरण हेर्नुहोस्, हामीले संविधान सभाबाट संविधान बनाएका छौं, त्यो पनि 2 चुनाव गर्यौं, तैपनि हालत यस्तो छ, त्यसैले कानून कसरी बन्छ महत्वपूर्ण हुँदो रहेछ भन्ने इतिहासले प्रमाणित गरेको छ।
कानून कसरी पालना गर्ने भन्ने कुरा महत्वपूर्ण,
कानून भनेको संविधान लगायतका सम्पूर्ण कानून, मर्यादा, शिष्टाचार, सबै कुरा, अनुशासन अनिवार्य पालना गर्नुपर्छ अक्षर र आशय सहित, अक्षरमा लेखा छैन भनेर मात्रै पाइँदैन, त्यसले भन्न खोजेको आशय के हो त्यो समेत हेर्नुपर्छ, त्यो हामीले गरेनौं, त्यहाँ एउटा सबभन्दा ठूलो त्रुटि भएको छ सुरुमा। अनि हामी ध्यान कहाँ गर्यौं, संविधान कसले लेख्यो प्रश्न त्यहाँ गरिरहेका छौँ हामी, वास्तवमा त्यो महत्वपूर्ण होइन, जापानले प्रमाणित गरेका छ, एउटा अमेरिकी जेनरलले लेखिदिया संविधानले, आज हेर्नुहोस् कहाँ छ जापान, आज पनि त्यो आजको मितिमा पनि त्यही संविधान, अमेरिकी जेनरलले लेखिदिया संविधान जापानमा आज पनि कार्यान्वयनमा छ, त्यसैले कसरी बन्छ महत्वपूर्ण हुँदै रहन्छ, संसारले प्रमाणित गर्यो, एउटा हामी त्यहाँ जहिले पनि चुक्छौं, गल्ती गर्छौं, गल्ती किन गर्छौं त भन्दा हाम्रो स्वार्थबाट निर्देशित छौं, हामी भनेको नेता मात्र होइन, सत्तामा बसेका शासक मात्र होइन,
नागरिक पनि,
हामी नागरिक, किन हामीले त्यहाँ पुर्याएको नि, जस्तै मैले उदाहरण एउटा तपाईँलाई दिन्छु, अस्ति भर्खर चुनाव भयो यो देशमा, त्यो चुनावको बेलामा पनि चुनावभन्दा अगाडि पनि जताततै सबै मान्छेले ती नेताहरूलाई गाली गरिरहेको थिए, बेसरी गाली गर्ने, यसले यता भ्रष्टाचार गर्यो, उता बिगार्यो, यो गर्यो, त्यो गर्यो, लम्पसारवादी के धेरै थोक भने सबैले सुने कुरो, फेरि तिनैलाई गएर 80% भोट हाले, त्यो 80% भोट हाल्ने मान्छे दोषी हो क्या नि त आज तपाईँ प्रचण्ड ओली वा शेरबहादुरलाई गाली गर्ने अधिकार नैतिक रूपमा त्यो भोट हाल्ने कसैलाई पनि छैन, किनभने हामी सभ्यै मान्छौं, मैले नेताको मात्रै कुरो गरिनँ, त्यो नेतालाई त्यो ठाउँमा पुर्याउने र त्यसले जे गरे पनि स्वीकार गरेर बस्ने हामी दोषी हो। त्यसैले नियत हाम्रो गलत छ। त्यसैले हेर्नुहोस्, विकासको कुरा, प्रजातन्त्रको कुरा, प्रजातन्त्र भनेको त हेर्नुहोस् कानूनको शासन हो। कानूनको शासन हुनुपर्छ, कानून सर्वोच्च हुनुपर्छ, सबभन्दा आधारभूत कुरा हो। त्यो नै हामीले पालना गरिरहेका छैनौँ, गलत गर्दैछौ। त्यसैले त्यसपछि आउने कुरा हुन् विकासका कुरा त।
अन्तिममा छु म, नेता र खास गरी नागरिक दुवैजनाले प्रजातन्त्र र प्रजातन्त्रको परिभाषा अनुसार कहिले हामी प्रजातन्त्र दिवस मनाउन पाउँछ? आज पनि अब देशभर झ्याली पिटेर त मनाइन्छ, मनाइदिन्छ। गिट्टी कुट्नेले सम्मानपूर्वक बाँच्न पाउने, आफ्नै देशको माटोमा फलेको कुरा खान पाउने र खाएर बाँच्ने आधार कहिले बन्छ त?
म आशावादी छैन, म सयौं वर्ष यो आउनेवाला छैन। तपाईँले जुन आदर्शको कुरा गर्नुभयो, एउटा आदर्श समाज, सभ्य समाजको जुन परिकल्पना अहिले तपाईँले जुन भन्नुभयो, त्यो म नेपालमा आउने देख्दिनँ कहिले पनि। किन भन्नु होला भने, एउटा सानो डेटा तपाईँलाई भनिदिन्छु। केही समय अगाडि सरकारले जारी गरेको थियो, नेपालबाट विदेशमा गएर वैदेशिक रोजगारी भन्छौँ हामी, विदेशमा बसेर काम गरेर पैसा कमाएर नेपालमा पठाउने मानिसहरूको सरदर एउटा व्यक्तिले एक महिनामा 13,000 नेपाली रुपियाँ यहाँ नेपालमा पठाइरहेको छ विदेशमा कमाएर। यहाँ नेपालमा रोजगारी छैन भनेर विदेश गएको छौँ हामी। 13,000 है सरकारले दिएको डेटा, मैले कहीँ सार्वजनिक रूपमा केही समय अगाडि देखेको थिएँ। त्यही डेटामा के भनेको छ सरकारले भने, भारतबाट नेपालमा आएर काम गरेर, श्रम गरेर कमाएर एउटा भारतीय नागरिकले नेपालबाट 16,000 भारतीय के अरे नेपाली रुपियाँ भारत पठाइरहेछ। रोजगारी छैन नेपालमा? यदि छैन भने नेपालीले विदेशबाट 13,000 कमाउने महिनाको, भारतीयले नेपालमा आएर 16,000 कमाएर लाने, रोजगारी छ कहाँ छ त भन्दा, यस्तो रोजगारी नेपालमा उपलब्ध छ जुन हामी नेपालीले गर्दैनौं। उदाहरणको लागि एउटा सानो प्रश्न मेरो, शहरी क्षेत्रमा साइकलमा तरकारी बेच्ने नेपाली नागरिक कतिजना देख्नुहुन्छ तपाईँ? सबै 100% अपवादमा एउटा दुईटा नेपाली होला, नभए छैन। एक देशभरिको कपाल काट्ने हजामहरू, नाई संघ छ उनीहरूको, के छ त्यो एउटा एउटा सम्मानित पेसा हो, कतिजना नेपाली छन् कपाल काट्ने? कोही पनि छैन। भारतीयले आएर यहाँ नेपालमा कपाल काटेर बसेको छ, नेपालीले कपाल काट्दा इज्जत जान्छ? नेपालीले तरकारी बेच्दा इज्जत जान्छ? हो, हामी सुकुलगुण्डे प्रवृत्तिका छौँ। जसरी हुन्छ यहाँ सुती सुतिकन कसैले माथिबाट खनाइदियोस् सम्पत्ति, छप्पड फाडेर भन्छन् नि, हो त्यो प्रवृत्ति हाम्रो पुरै समाजमा छ। जोसँग सम्पत्ति छ त्यसको पछि पछि कुद्ने, त्यो बदमासै होस्, त्यो ठुसठुस गनाउने होस्, त्यो हो कस्तो बास्ना आयो भन्ने हिँड्ने हाम्रो सामाजिक प्रवृत्ति छ। जबसम्म यो प्रवृत्ति कायम रहन्छ तबसम्म केही हुनेवाला छैन। तपाईँले प्रजातन्त्रको कुरा गर्नुभयो, त्यो कल्पना मात्रैमा राख्नुहोस् एउटा। र यो सुधार हुन्छ कि हुँदैन भन्दा हुँदैन, किनभने हामी अझै जाँदैछौँ। एउटा अहिले विवाहको सिजन छ, तपाईँलाई एउटा उदाहरण दिउँ। पहिले मैले देख्दा, मेरो 60 वर्षको उमेरमा म देख्दैछु, एउटा छोरा वा एउटा छोरीको विवाह कसैले गर्नु पर्यो भने एउटा भोज दिन्थे, एकचोटि भोज खुवाउँथे। अहिले सहरमा म देखिरहेछु, मलाई निम्त आइरहेछ, म गइरहेछु, देखिरहेछु, एउटा छोरा वा छोरीको विवाह कसैले गर्नुभयो भने, गर्नु पर्यो भने गरिरहेछन्, 3 भोज खुवाउँछन्। मै सामेल भइरहेछु कति ठाउँमा, आज एक ठाउँमा जानु छ, गएन भने आफन्त हुन् मार्छन्, गाली गर्छन्। हेर्नुहोस्, हामी सुकुलगुण्डे प्रवृत्ति भएको, तुजुक देखाएको होइन र भने, यो खालको संस्कृति हाम्रो सुधार हुनुपर्नेमा अझ बिग्रिँदैछ। झन झन हामी गलत प्रवृत्तिको बाटो गइरहेछौँ। हामी तपाईँको हाम्रो नेपालको संस्कृति, हाम्रो परम्परादेखि चलिआएको धर्म संस्कृतिलाई विस्तारो छोड्दै गएका छौँ भने, यो कल्चर सुधार भएर विकासपट्टि जाने, आधुनिकतातिर जाने होइन कि पश्चिमीकरण र क्रिश्चियनिटीतिर हामी गइरहेछौँ जसले हामीलाई भाँड्दैछ, र सुधार हुने बाटोतिर हामी गइरहेछौँ, झन्झन बिग्रिरहेको म देख्दैछु। त्यसले गर्दा जबसम्म नागरिकको, आम नागरिकको, सम्पूर्ण समाजको, सिङ्गै देशको नागरिकको प्रवृत्ति सुधार हुँदैन, म मात्रै खाउँ अरू मरै मरोस् भन्ने जुन प्रवृत्ति छ हाम्रो, त्यो प्रवृत्तिमा सुधार नभएसम्म प्रजातन्त्र नारा मात्रै हो, केही हुनेवाला छैन, सक्नेले खाछ, नसक्ने मर्या हुन्छ, यो जारी रहन्छ। र त्यो प्रवृत्तिमा सुधार हुन्छ कि हुँदैन भनेर सोध्नुभयो भने, मैले तपाईँलाई उदाहरण दिएँ एक दुईवटा, कहीँ पनि सुधार हुने ठाउँ देखिँदैन, झन्झन बिग्रिने स्थिति देख्छु। त्यसैले म त धेरै 100 वर्ष यो सुधार हुने म त छाड देख्दिनँ। हँ, ग्रोथ हुन्छ, एउटा सानो बच्चा जन्मिन्छ, अलि ठुलो भएपछि दारूजुङ्गा पलाउँछ, यो ग्रोथ त जारी रहन्छ, कसैले रोक्न सक्दैन, किनभने अन्तर्राष्ट्रिय बजारले गर्ने कुराहरू हुन् यिनीहरू। बजारले कहाँनिर नाफा हुन्छ त्यहाँ जान्छ, र त उसले बलजफ्ती भए पनि त्यहाँ छिरेर नाफा कमाउँछ, त्यो हिसाबले त्यो ग्रोथ चाहिँ हुन्छ, कसैले रोक्न सक्दैन। स्मार्टफोन नेपालले रोक्न सक्दैन थियो, भोलि अर्को के आयो भने त्यो पनि आउँछ। तपाईँको राज्यले वा नागरिकले वा नेतृत्वले हस्तक्षेप गर्ने स्थिति म त देख्दिनँ, हेर्नुहोस्। आशावादी छैन म।
हस्, यो महत्वपूर्ण समयका लागि धेरै धन्यवाद।
धन्यवाद विष्णुजी, मलाई यति कुरा भन्न दिनुभयो, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक दीपक गजुरेल। प्रजातन्त्र दिवसको सार्थकता, दलहरूको प्रवृत्ति अनि नागरिकले चाहेको विकास र समृद्धिका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानी सँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदै नेपालको समय सकिने लागेको छ। आजको कार्यक्रम बदलिँदै नेपालबाट प्राविधिक साथी सुरेश महर्जनसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।